नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको आजको श्रृङ्खलामा हामी केही कथाहरू लिएर आएका छौं। आजको श्रृङ्खलामा डाक्टर दीनबन्धु शर्माका विभिन्न पत्र पत्रिकामा प्रकाशित केही कथाहरू समयले भ्याएसम्मको वाचन गर्नेछौ। सुरुमा वाचन गर्दैछु डाक्टर दीनबन्धु शर्माको कथा, शीर्षक छ उर्मिला। विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ। मनिलादेखि टाढा एपाङ्गा सिनान स्टेटमा सारा धरती आगोको कौलो भएर दङदङाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवा जस्तै लाग्थ्यो। दुबो रोपेको खेलकुद मैदानमा चलिरहेका ती घोडाहरू पिठ्यौमा घाउ लिएर बिस्तारै पुच्छर हलाउँदै घाउबाट झिङ्गा दपाउने चेष्टा गरिरहेका थिए। त्यहाँ घोडीहरू थिएनन्, कसरी भन्न सकिन्छ र घोडा घोडीहरूको वियोग पीडामा थिए वा थिएनन्। बाँसका बाक्ला झ्याङहरूबाट छलेर हेर्दा यी मधेसी क्षितिजको आकाश तुवालो र अस्ताउन लागेको पहेँलो घामसँग टाढा बत्तिएको देखिन्थ्यो। बागलुङ नेपालको मेरो आफ्नो घर चाहिँ आकाश र धरती छुटिएका टाढै थिए, तर तिनीहरूमा एउटा विचित्रको समानता थियो। आकाश अग्नि वर्षाउँथ्यो, धरती अग्नि उमार्थ्यो। दुवै आआफ्नो यौवनको उत्कर्षले आफै दग्ध हुँदै सूर्य बूढो भएर क्षितिजमा झरेपछि उष्णता अझै पीडादायी हुन्थ्यो। त्यस सूर्यले आफ्नो सम्पूर्णताको राह प्रताप त्यहीँ छोडेर गए जस्तो, धरती, आकाश, घोडा र म। घरधनीहरूको दम्पति मेरो सँगै जोडिएको अर्को घरमा बस्थ्यो। एक तले टिनको छानो भएको सुन्दर घरमा माइरा आफ्नी हुर्केकी नन्दलाई बोयफ्रेन्डको जिम्मा लगाएपछि झ्यालसम्म पनि राम्रोसँग बन्द नगरी आफ्नो तातो बाक्लो ओछ्यानमा उत्तानो टाङ लगाएर पछारिँदै उस गरिरहेकी हुन्थे। उसको लोग्ने लारी हप्ताभरि भाडाको जीव दौडाएर थाकेको शनिबार बेलुका बागियोबाट फर्केको हुन्थ्यो र आँगनमै माछा पोलेर सस्तो विस्की धोकिरहेको हुन्थ्यो। रक्सीको र माछाको गन्धले तानिएर बाटापारीको झुप्रोमा बस्ने छक्का केटो आफ्नो तार टुटेको गिटार लिएर छ्याङछ्याङ गर्दै आइपुग्थ्यो। लारीको पुरा जति खाए पनि त्यो खोकी लागेको लुते कुकुर जस्तो देखिन्थ्यो। मैले एकचोटि उत्तानिएकी माइरालाई हेरेँ र बलैले त्यतापट्टिको झ्याल बन्द गरेर आफ्नो काममा लागे। थाहै छ, यसो गर्नु अथवा एउटा उत्तेजक शृङ्गारको स्थितिबाट हठात आफैले आफैलाई एउटा विप्रलम्बको स्थितिमा घोक्र्याउनु अवश्य पनि गाह्रो काम हुन्छ। अँध्यारो बढ्दै गयो। अर्को झ्यालबाट हेरिपठाउँदा बादलका बुट्टाहरू काला र बाक्ला भएर आकाश छोप्न दौडिरहेको देखेँ। कोठाभित्र शून्य सेतो बिजुलीको उज्यालो थियो। कस्तो निष्प्रिय निष्ठुर रङ्ग थियो यो। अहिले यही रङ्ग चारैतिर टाँसियो र मलाई छोप्न थाल्यो। यसै पृष्ठभूमिमा मैले आफ्नो काम गर्नु थियो। मेरो काम के हो? फिलिपिनो युवती अरेबिल्लालाई अनौठो धुन्सवार भएको थियो। पूर्वीय पौराणिक कथाहरूको सन्दर्भमा मैले रामायणको बारेमा एउटा रिपोर्ट तयार गरेको थिएँ। त्यो रिपोर्ट प्रस्तुत भएपछि अरेबिल्ला रामायणको कथातिर यसरी आकृष्ट भए कि उनले त्यस कथालाई छोड्नै सकिनन्। उनले भनिन्, मेरो मनोवैज्ञानिक रुचि वा अवस्थालाई म आफै बुझ्न सक्दिनँ। रामायणका पात्रहरूमध्ये मलाई सबभन्दा बढी त्यही पात्रले लोभ्यायो जसको बारेमा रिपोर्टर मिस्टर बन्धुले नाम बाहेक केही उल्लेख गर्नुभयो। कुन पात्र हो त्यस्तो? मैले अत्तालिएर सोधेँ। उर्मिला, जसको लोग्ने लक्ष्मण हुन्, तिनले भनिन्। कहिले कुन पाठकलाई कथाको कुन बिन्दुले आकर्षित गर्छ भन्न सकिँदैन, यसैबाट बहुकेन्द्रको उद्घाटन हुन्छ। मैले आफ्नो बचाउ गर्न खोजेँ, यद्यपि उर्मिलासँग सम्बन्धित कुनै पनि घटना रामायणमा भएको मलाई थाहा थिएन। अ र ल को समान ध्वनिले गर्दा तपाईँको र उर्मिलाको नाममा पनि समानता छ मिस अरेबिल्ला। मैले भाषा मनोवैज्ञानिक तर्क पनि अघि सारेँ। फेरि भनिन्, अरेबिल्ला सामान्यभन्दा बढी आँसिन् र फेरि तुरुन्तै तुरुन्तै गम्भीर नाता छ जस्तो लाग्छ मलाई। त्यस दिनको कक्षा सकियो तर घाम पुत्ताइरह्यो। अरिबिल्ला र म समुद्री आनन्द लिन दागुपान बिचतिर हिँड्यौँ। अहिले दुवैजना गम्भीर थियौँ। बिचमा हामीले दुई घन्टासम्म चिसो बियर तानिरह्यौँ। पोलेको बङ्गुस माछा र त्यसको पेटमा कोचिएका लसुन र अदुवाका टुक्राहरू टोकिरह्यौँ। एक दुई बादलका लाम्चा टुक्राहरू आकाशमा जम्मा हुँदै गए। समुद्रबाट उफ्रेर बङ्कुस माछाहरू आकाशमा पनि सलबलाउन थालेको मैले देखेँ। हामीलाई लाग्यो दिन ढल्किरहेको छ अनि हामीले ढिलो गरेनौँ। अन्तर्वस्त्रहरू मात्र लगाएर समुद्रमा हाम फाल्यौँ। मेरो पत्नी वियोग पनि लामो भएको छ। मैले छालहरूभित्र खेल्दै अरिबिल्लाका स्निग्ध पाखुराहरू समाएर भने, लक्ष्मणको वनवास जस्तो। तिनले भनिन्, मेरो वियोग पनि त कम छैन उर्मिलाको जस्तो। मैले भने, हाँस्यौँ, अलिकति तनाव कम भयो जस्तो लाग्यो। हाम्रो हाँसोका छालहरू समुद्री छालमा घोलेर समुद्रमाथि तिरिरी चम्किरहेका थिए। समुद्री छालहरू घामको रङमा चाँदीका पहाड जस्ता देखिए। भयानक गर्मीबाट चिसो समुद्रमा प्रवेश गरेको थियो। उसिनेर पाकेका गोरा सखरखण्डहरू चिसो पानीमा सेलाउन डुबाए जस्तै अरिबिल्लाका तिग्राहरू पनि सेलाएका थिए। तर यो समुद्रले भित्री आगोको समुद्र सेलाउँदैन, तिनले अनायासै भने। कहाँबाट आउँदो र कहाँ जाँदो? किनारैसम्म आएर गएको मोटर बोटलाई हेरेर मैले भने, यता जानेहरू चाइना पुग्छन् र यता जानेहरू मलेसिया। तिनले जवाफ दिइन्, तिनको केटो साथी 7 वर्षदेखि मलेसियामा थियो। यो सुदूरता पनि कस्तो अतासिँदो, तर आकर्षक सुन्दरता छ, हेर्नुहोस् न, मैले भने। समुद्र अझै गम्भीर भएर शून्यतामा गर्जिरह्यो। किनारमा हजारौँ सिपालु पौडीबाजहरू कमिला झैँ बिलाइरहे। साँस पर्न थाल्यो। पहेँलो सूर्यको मधुरो नाइट बल्बमा आकाशले धरतीलाई चुम्बन गर्यो, प्राणघातक चुम्बन। अरिबिल्लाले सुसाएर भनिन्, हामी उठ्यौँ। यी सबै 6 महिना पहिलेका कुराहरू हुन्। अहिले अहिले मेरो हातमा थियो अरिबिल्लाले लेखेको उर्मिलाको कथा। यसका भावनाहरूलाई जतनसाथ पढिदिने तपाईँ बाहेक अर्को पाठक कमसेकम यो देशमा म पाउन्न, तिनले भनिन्। तिनका हातहरू कामिरहेका थिए। यसभन्दा ठूलो लेखकीय इमान्दारी त के होला? म पुस्तकको बीचबीचबाट पढ्न पल्टाइरहेको छु। पुस्तकका पानाहरूमा उर्मिला, अरिबिल्ला, लक्ष्मण, जोनाथन साथसाथै म भित्रबाटै निसृत भएका म र मेरी पत्नीका चित्रहरू कोरिएका छन् र क्रमशः विविध पृष्ठभूमिको एउटै क्यानभासमाथि नाच्दै ती सबै चित्रहरूको एउटै मिश्रित चित्र कोर्ने अव्यक्त प्रयत्नमा लागिरहेको छु। उर्मिला, सरयू किनार, कोसल नामक जनपद, स्वयं मनुद्वारा निर्मित अयोध्या नगरी, घना वृक्षहरू बीचका चौडा राजमार्गहरू, सहरको अतुलनीय सुषमा। अरिबिल्ला, समुद्री विशाल किनार, जोसेफ रिजालद्वारा निर्मित दागुपान सिटी, अग्ला महलका बुर्जाहरू बीच चौडा राजमार्गहरू, डान्स रेस्टुरेन्टहरू र क्लबहरू। यति नै बेला मैले आफ्नो बागलुङका कुना कन्दराहरू सम्झेँ। पिताजीको धौले घरलाई हेरेर बस्ने रोहोटे गाउँको पाखोलाई सम्झेँ। साँच्चै एकजनाको कथा पढ्नु भनेको एकजनाको कथा पढ्नु मात्र भइदिए, त्यो कथा कसैले पढ्दैन थियो। जनक, याज्ञवल्क्य आदिको नामबाट सुप्रसिद्ध मिथिलाका राजा महर्षि जनककी एकमात्र छोरी म थिएँ। वैभव र चञ्चल नाली युक्त दिदी सीता मेरा पिताश्रीले यज्ञको निम्ति भूमि शोधन गर्न हलो चलाउँदा प्राप्त भएकी कन्या थिइन्। मेरा जेठाजु महाराज भरतकी पत्नी मान्डवी र देवर शत्रुघ्नकी पत्नी श्रुतकृति मेरा काका कुशध्वजका पुत्रीहरू हुन्। मभन्दा पहिले मेरा पिताश्रीको काखमा आएकी सीतालाई मैथिली, वैदेही, जनकपुत्री, जानकी आदि सबै विशेषण दिइसकेको थियो। महाराज जनकी खास पुत्री मेरा निम्ति त्यस्तो गौरवपूर्ण कुनै विशेषण बाँकी थिएन। गौरववर्ण भएकीले गौरी र चुलबुले भएकीले चञ्चला भनेर पिताश्री बोलाउनुहुन्थ्यो, त्यो अर्कै कुरा हो। चाहे जे होस्, सहरको चारैतिर चकचक गरेपछि उच्च सिंहासनमा विराजमान मेरा स्वनाम धन्य पिताश्रीको काखमा बस्न पाउँदा म पनि महान गौरवको विचित्र अनुभव गर्थेँ। शरीरभर एउटा रोमाञ्चले कुदकुदाउँथे। हाय, ती दिनहरू गए। विवाहित भएर अयोध्यामा आएपछि पनि विवाह, व्रतबन्ध वा चाडपर्वका बेला बज्ने दुन्दुबी, मृदङ्ग, वीणा, प्रणव आदिका मधुर तरङ्गहरूले मेरो किशोरावस्थाको गम्भीर उत्तरार्धलाई चञ्चलताको उत्कर्षमा पुर्याइदिन्थे। मेरी सासू मेरो दबिएको चञ्चलताप्रति चिन्तित हुनुहुन्थ्यो। सहर स्वर्गबाट झरेको टुक्रा जस्तो श्रृङ्गार, मधुर सुगन्धले उत्तेजक भएर मगमगाउँथ्यो। तर दृष्टि, जयन्त, विजय, सुराष्ट्र, राष्ट्रवर्धन, अकोप, धर्मपाल, सुमन्त्र आदि वीर एवं विद्वान मन्त्रीहरूद्वारा घेरिएका अतिरथी महाराज दशरथका अगाडि एउटी बुहारीले आफ्नो चञ्चलता प्रस्तुत गर्नु किमार्थ सम्भव थिएन। अरिविल्लाको उर्मिला पढिरहँदा म आफ्नो बाल्यकालका दिनहरू सम्झिरहेको छु। त्यति प्रष्ट रेखा त छैन, तर अक्रमबद्ध स्मृतिका कथाहरू बिस्तारै उठ्छन् र मनको चित्रपटमा आफ्नो मूर्तामूर्त रङ कोरिदिन्छन्। अगाडि आउन खोजेका मूर्त चित्रहरू पनि रङहरूमा घोलिएर अमूर्त बन्न पुग्छन्। मेरो यस भाँडाको घरको केही अगाडि गाईका बाछा र बङ्गुरहरू काट्ने वधशाला छ। चिच्याउँछन् ती प्राणीहरू मेरा अमूर्त भावनात्मक चित्रहरूलाई अभिव्यक्ति दिएर आकाशसम्म। बाहिर बरण्डामा निक्लेर हेर्दा आकाशमा मेरा मै पीडाहरू पिङ्खेलिरहेको देख्छु। म पुस्तक पढ्न फेरि प्रयास गर्छु। राम लक्ष्मण र सीताले वन प्रस्थान गर्नुभन्दा अघिल्लो दिन दरबार सम्पूर्णतः रामराज्याभिषेकको तयारीमा जुटेको थियो भने यता सरयू किनारको मैदानमा लगेर आर्य लक्ष्मणले मलाई आफ्नो बलियो बाहुपासमा बाँधेर घोडा दौडाउन सिकाउँदै हुनुहुन्थ्यो। त्यस दिन उहाँ अलि बढी उन्मादमा पनि हुनुहुन्थ्यो सायद। मैले भने, आजसम्म हामीले विवाहित जीवनका 12 वर्षसम्म आनन्दका बहुरङ्गहरू भोगिसकेका छौँ, तर मेरा प्रियतम, यो प्रेमोन्माद अझै उत्तरतिर बढिरहेको छ। अहिले पनि प्रेमोन्मादका आर्यका छालहरूले मलाई सिक्न दिइरहेका छैनन्। तपाईँ घोडाबाट ओर्लनुहोस्, म एक्लै दौड आउँछु। तिमीलाई डर लाग्दैन एक्लै? उहाँले आश्चर्य मानेजे गरी भन्नुभयो। मानु म लामो समयको निम्ति एक्लै हुँदैछु। आश्चर्यको सम्मोहन उहाँको अनुहारमा रङ्गिएको देखेर म मुग्ध भएकी थिएँ। राजकुमार, मैले भने, तपाईँसँग दिनभरिको पनि लामो बियोको कल्पना म गर्न सक्दिनँ। तर म पनि त क्षेत्रीय राजकुमारी हुँ। अहिले मलाई घोडचढी सिक्न दिनुहोस्। खेलको आनन्द पनि इमान्दारीपूर्वक खेल्नुमा हुन्छ। हरि, भाग्यको खेल पनि कस्तो कस्तो हुन्छ। यी कुराहरूभन्दा त्यसको ठिक भोलिपल्टदेखि नै सुरु हुने यति लामो वियोगी जीवनको मलाई कल्पनासम्म थिएन। केही समयपछि नै सूर्य ओह्रालो लागेको थियो। प्रकाश धरतीलाई चुम्बन गर्न आतुर भइरहेको थियो। यस कुराको सम्पूर्ण बोध सुन्दरी धरतीलाई पनि हुनुपर्छ, किनभने तिनी रातो पहेँलो मिश्रित रङको साडी लगाएर अभिसारको निम्ति आतुर देखिन्थिन्। बेलुका मैले भोलिपल्ट हुने भनिएको राज्याभिषेकको कार्यक्रमको चित्र बनाए। चित्र बनाउनु मेरो मनोरञ्जन वा अभिलाष हो। यसो गर्दा सृष्टिमा अपुग देखेका ठाउँहरूमा समेत पूर्णता दिनुको आनन्द पनि प्राप्त हुन्छ। मानौ कलाकारले स्रष्टाको भूमिका प्राप्त गर्दछ। मिथिला मेरो माइतीमा लोकचित्रकलाको वैभवयुक्त परम्परा छ र यसमा हामी नारीहरूको योगदान उल्लेख्य छ। म पनि मेरा बालसखीहरूसँग मिलेर पिठो, बेसार, सिन्दुर, वनस्पति आदिबाट सप्तरङ्गहरू तयार गर्थेँ। यद्यपि अयोध्यामा आएपछि राजनीतिको उग्र हल्लाले मात्र स्थान पाउने यस ठाउँमा मेरो कलाले कुनै महत्त्व नपाउने नियति भोग्नु पर्यो। त्यसपछि पनि यो चित्रकला वा माइतीप्रतिको अनुरागलाई मैले छोड्न सकिनँ। अस्ति मात्र पनि सिन्दुरी रङ बनाउन मलाई बाख्रीको दुध चाहियो भनेर आर्य लक्ष्मणलाई भने। उहाँले गोठालाहरूलाई भनेर त्यो मगाइदिनु भयो। त्यसमा सिन्दुर घोलेर सिन्दुरी रङ बनाउँदा मैले एकछिन आफू मिथिलामै भएको कल्पना गरेँ। रामराज्याभिषेकको निम्ति अरिपन भूमिचित्र पनि बनाउने इच्छा मलाई भइरहेको थियो र यसका निम्ति उहाँसँग मैले छलफल गरिरहेकी थिएँ। देवी देवताको काल्पनिक चित्रहरूमा पनि मानवीय भाव हुनु तिम्रो चित्रकलाको विशेषता हो। मेरो चित्र निर्माणमा आर्य लक्ष्मणको टिप्पणी, सहभागिता र स्पर्शले मलाई उहाँसँग एकाकार बनाइदिन्थ्यो। चित्र निर्माण गर्दा गर्दै रात छिप्पिएको थियो। उहाँले मलाई जुरुक्क उचालेर पलङसम्म पुर्याउनु भयो र सधैँ चाहिँ एउटा गीत गुनगुनाउनु भयो, जनकपुरी राजकुञ्ज बिहारीका एक सुकुमारी सलौनी सारीका। भोलिपल्ट सासु कैकेयीको परम्परागत चौतिनी मानसिकताको कारणबाट घटेको राम वनवासका घटनालाई अरेबिल्लाले संक्षेपमा वर्णन गरेकी थिइन्। जुनाथनलाई कसरी उसकै बाबुले कर गरेर पैसा कमाउनका निम्ति मलेसियातिर घसिडिदिएका थिए भन्ने कुरा मैले अरेबिल्लाबाट विभिन्न प्रसङ्गमा सुनेको थिएँ। यहाँ उनले उर्मिलाकै कथा लेखेकी हुन्, तर मलाई उर्मिलाको अनुहार कहिले अरेबिल्लाको जस्तो र कहिले मेरै पत्नीको जस्तो लाग्छ भने कहिले चाहिँ यी तीनवटै अनुहारहरू एकै ठाउँ खोलिएर एउटै आकृतिका तीन प्रति बन्न पुग्दछन्। दिदी सीताले आफू पनि रामको पछि लाग्ने जिद्दी गर्नुभयो। उहाँको जिद्दी स्वभाव सबैलाई थाहै छ। जेठाजुली केही बेर आनाकानी गरे पनि यसलाई स्वीकार गर्नुभएको देखेर म केही आशावादी भएको थिएँ। आर्य लक्ष्मणले आफू पनि दाई भाउजूको सुरक्षा र सहयोगका निम्ति वनमा जाने आत्मघोष गर्नुभएको थियो। मसँग एकान्तमा विदा हुन पनि आर्य लक्ष्मण मेरो कक्षमा आउनुभएको थियो। तर म के कुराले चकित र दुखित थिएँ भने यति ठुलो निर्णय लिनु अगाडि उहाँले मसँग किन कति पनि सल्लाह परामर्श गर्नुभएन। यो दरबारी या पौरुषेय अहङ्कारले मेरो अहङ्कारलाई कसरी एकैपटक पैताला मुनि किचिपिची पारिदियो। बिहानको भोजनको समय थियो। घाम उज्यालो भएर दरबारका चोटा कोठामा प्रवेश गरिसकेको थियो, तर सबैमा अन्धकारमय उन्माद र बेहोसी चलिरहेको थियो। भोजनको निम्ति कोही तयार थिएनन्। प्रलाप वा अनर्थक बोली र क्रन्दनहरू दरबारका प्रत्येक भागमा छरिएर तिनले एउटा काम ज्वरो वा भुइँचालको रूप ग्रहण गरिरहेका थिए। यस्तो अराजक स्थितिमा के गर्ने के नगर्ने भनेर म छटपटिएर झ्याल खोलेर हेरेँ। त्यहाँबाट देखिने सरयूलाई हेरेँ। सरयू मृत्युमय गर्जनका साथ गडगडाइरहेको थियो। झ्याल बन्द गरिदिए। आर्य लक्ष्मणले मेरो कक्षमा प्रवेश गर्दा म स्वाभिमान र प्रेमको तीव्र चापमा छटपटिएँ। त्यति बेला पनि उहाँ जस्तै अग्लो, गोरो र राम्रो देखिनुभयो। त्यसैले मलाई उहाँको अनुहारमा प्रेम र विश्वासको कोमल रङको अभाव छ भन्ने लाग्यो र म कहालिएँ। मैले उहाँलाई फकाउँदै यति मात्र भनेकी थिएँ, तपाईँ मेरो साथमा हुनुभयो भने प्रचण्ड आँधीको टक्कर पनि मेरो निम्ति चन्दनतुल्य हुनेछ। उहाँले मलाई केही नभनी आलिङ्गन गर्नुभयो, उत्कट प्रेम प्रकट गर्नुभयो होला। तर मेरा ओठहरू चिसा थिए, पिँडौला थरथर कामिरहेका थिए र मलाई रिङ्गटा लागिरहेको थियो। उर्मी, उहाँको आवाजमा शुष्कता थियो। प्रेम र कर्तव्यको द्वन्द्वसँग सामना गर्नुपर्दा विद्वान बुद्धिमानहरू धैर्य गुमाउँदैनन्। तिमी हाम्रो घरको श्रेष्ठ विदुषी हौ। तिम्रा सावधान काँधहरूमा मैले पिताश्री र माताश्रीहरूको सेवा र हेरचाहको अभिभारा सुम्पेको छु। भयानक व्यथामा दङदङ्गाइरहेको यस दरबारलाई तिमीले धैर्यको समाधान दिनेछौ र हामी दुई बीचको प्रेमलाई आउँदा 14 वर्षमा अझै घनीभूत बनाउँदै 15 वर्षको सूर्योदयको प्रतीक्षा गर्नेछौ। सारा दरबार र अयोध्यावासीहरू समेत उहाँहरूको वन गमनमा मिलाप गरेर रोए। विशेषतः दिदी सीताको पनि प्रस्थानले यस दृश्यलाई बढी कारुणिक बनाइदिएको थियो। म पनि रोएँ, तर म वनमा जान नपाएको कारणले रोएकी थिएँ। तर मेरो रुवाईको फरक कारण थाहा पाउने यस श्लोकमा सायद म मात्र थिएँ। यहाँनिर अरेबिल्लाले आफ्नो सन्दर्भ जोड्दै लेखेकी छिन्, एकचोटि जुनाथन र म बागियो र ट्रिनिडाडको बाटो हुँदै जङ्गलको बाटो कपाङ्गान क्षेत्रको यात्रामा गएको मलाई सम्झना छ। सायद त्यसभन्दा दुःखद सम्झना अहिलेसम्म मेरो जीवनमा अर्को छैन। कपाङ्गान तेस्रो साँझ पुगिएको थियो र सान्ताक्रुज पहाड पहेँलो रङमा सजिएकी थिए अनि नजिकै उभिएको सलोकासुक पहाड सान्ताक्रुजसँग बिछट्टै जिस्किरहेको थियो, मेरो जोनाथनभन्दा पनि बढी। त्यो रोमान्टिक साँझ हामीले एउटा छाप्रोमुनि एकै ठाउँ कुण्डुलिएर बिताएका थियौँ। त्यसै मलाई के लाग्छ भने उर्मिला मात्र सँगै भइदिएकी भए यो वन यात्रा दुई युगलको उत्तम ट्रेकिङ भन्न सक्थ्यो, किनभने हाम्रो कफाङ्गान यात्रा उत्तम ट्रेकिङ भनेको थियो। उहाँ गएको तेस्रो दिन मात्र म होसमा आएँ। होस भन्नु पनि अर्धबेहोसी नै थियो। वनवासको घटनामाथि अर्को दुर्घटना थपिएको थियो, ससुराज्यूको मृत्यु। यी घटनाहरूले अयोध्या सहरलाई नै मृत्युमय बनाइदिएको थियो। कोही कसैसँग बोल्न चाहँदैनथे। परिचित मानिस पनि अपरिचित जस्तो व्यवहार गर्थे र एउटा कुनै बाटोतिर उत्तिन्थे। दरबारभित्र उज्याला सङ्गमरमरका भित्ताहरूमा पनि मृत्युको कालो छाया छलबलाइरहेको मैले देखेँ। यशस्वी महाराज दशरथको पुत्र वियोगको क्रन्दन उहाँको मृत्युपछि पनि चिच्याइरहेको दरबारभरि सुनिन्थ्यो। यस्तो परिस्थितिमा श्रुतकृतिले देवर शत्रुघ्नको काखमा आफ्नो शरीर र मन अडाइरहेकी थिइन्। तर मेरो लक्ष्मण खोइ, मैले आफैभित्र चिच्याएर भने मेरो लक्ष्मण खोइ। बेहोसीमा ओभाएका आँखाहरू फेरि बग्न थालेका थिए। दरबारका सारा कामहरू मन्त्रीहरू र नोकरहरूले यथासक्य जिम्मा लिएका थिए। सेतो परिधानमा उभिएका आभूषण एवं कान्तिविहीन सासूहरूलाई मैले देखेर थर र कामिरहेँ। मलाई लाग्यो केही क्षणमा यो भूत बङ्गलाभित्र निस्सासिएर म मर्नेछु। यसपछि म बाहिर निक्लेर दौड्न थालेँ। पछाडिबाट दरबारको भूतले लखेटिरहेको थियो। मेरो अगाडि सरयू बगिरहेको थियो। सरयू किनारमा हाँस र सारसहरू थिए। हरिणहरूको एउटा झुण्डले पानी खाएर गयो। आकाश रोएर थाकेको मलिन रङमा फैलिएको थियो। मैले पनि यो तेस्रो दिन सरयूबाट एक अञ्जुली पानी उठाएर खाएँ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन डाक्टर दीनबन्धु शर्माको कथा उर्मिलाको वाचन हो। यसपछि उहाँकै अर्को एउटा कथा लिएर आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा आज हामी डाक्टर दीनबन्धु शर्माका कथाहरू सुनिरहेका छौं। अब हामीले वाचन गर्ने कथाको शीर्षक छ सुपर्णरेखा। अतिरिक्त क्रियाकलापको नियमित कार्यक्रम अन्तर्गत विश्वविद्यालयमा एउटा नाटक मञ्चन गराउन आवश्यक भएको थियो। त्यसका निम्ति कथाको चयन र सम्वाद संकलन एवं संयोजनको काम पनि मैले पूरा गरिसकेको थिएँ। मलाई प्रायः पुराना कथाहरूले आकर्षित गर्छन्। अब विद्यार्थीहरूलाई अभिनयका निम्ति उत्प्रेरित गर्ने र तालिम गराउनुपर्ने थियो। सुपर्णरेखाको अभिनय कसले गर्छ मैले कक्षामा सोधेँ। विद्यार्थीहरू आँखा ठूला बनाएर हाँस्न थाले। मानु म उनीहरूलाई राक्षस बनाउन प्रस्ताव गरिरहेको छु। मौनता, उत्तर कसैबाट आएन। तिमीहरूलाई सुपर्णरेखाको कथा मन पर्दैन? मैले कथामा कक्षामा प्रथम हुने गरेकी सूचनालाई हेरेर फेरि सोधेँ। हो सर, मलाई त त्यो पात्र त्यति मन पर्दैन। उनले अलिकति अकमकाएर भनिन् र मेरो अनुहारमा हेरिरहन्। पहिले सुपर्णरेखाको समग्र कथा सुनेर मात्र निर्णय गर मैले भने। म अलिकति बलमिचाइ गरिरहेको छु भन्ने मलाई थाहा थियो। ससानो खलबली भयो कक्षामा। कुन कुन दृश्यमा कथाको कुन कुन अंशलाई मञ्चित गर्नुपर्नेछ भन्ने सामान्य निर्देशनसहित मैले आफूले पढेको, सुनेको, जानेको, गुनेको र देखेको मात्र कथा भने अति छोटा टुक्राहरूमा। दृश्य एक, वृद्धा सुपर्णरेखालाई आफ्नो कक्षमा निद्रा लागेन। करुवाबाट उठाएर पानी खाइन्। उनका चौरी परेका हातहरू कामिरहेका देखिन्छन्। गोरु अनुहारभित्रका गालाहरूमा र विशाल निधारमा पनि वृद्धताका प्रशस्त धर्साहरू देखिन्छन्। उनको स्मृतिमा आफ्नो पीडामय यौवनका दृश्यहरू छन्। क्रमशः उनका आँखा शून्यमा हराउँछन् र दृश्यहरू पालै पालो अगाडि देखा पर्छन्।
बस
दृश्य दुई सुपर्णरेखा आकर्षक सुन्दरी थिइन्। उनीसँग उच्चकुलीन नारीमा हुने गर्व पनि थियो। आफ्ना विश्वप्रसिद्ध अग्रजहरू बाजे पुलत्स्य, बाबु विश्रवा र दाजुहरू महाराज रावण, कुम्भकर्ण आदिको गरिमामय प्रतिष्ठाको पनि उनलाई राम्रो ख्याल थियो। सुपर्णरेखा आफ्नो परिवारका सदस्यहरूको विवाहलाई पनि उच्च महत्त्वका साथ सम्झिरहन्थिन्। महाराज रावणले दानव जातिकै गौरव मानिने मयकी छोरी अपूर्व सुन्दरी मन्दोदरीसँग विवाह गरेका थिए। कुम्भकर्णकी वज्रज्वाला पनि कम्ती थिएनन्, न त कान्छा भाइ विभीषणले बिहा गरेकी महात्मा शैलुषकी छोरी सुन्दरी सुरमा नै कम्ती थिइन्। उनको आफ्नै विवाह पनि उच्च कुलमा भएको थियो। दानवराज विद्युज्वालाई महाराज रावणले आफ्नी बहिनीका निम्ति रोजेर ल्याएका थिए। लङ्का राज्यको सुन्दरता विश्वप्रसिद्ध नै थियो। यसको सुन्दरता, सम्पन्नता र सुरक्षा व्यवस्थालाई देख्नेहरू यसो भन्थे, घर पनि सुनकै छन्, गल्ली जो छन् सुनैका, मणजडित हुनाले झन् असल छन् कुनैका, घुमी घुमिकन हेरे सब बगैँचा तलाउ, सहजसित कसैको केही लाग्दैन दाउ। विवाहको समयमा र त्यसपछि त लङ्काको सुन्दरता अझै विचित्र किसिमले थपिएको थियो। दृश्य तिन, सुपर्णरेखालाई विवाहपछि लगत्तै माइती दरबारमा आफ्ना दिनहरू पनि सम्झना छन्। मन्दोदरी, नानी सुपर्णरेखा, तपाईँलाई त एकछिन मात्र आउँदा पनि ज्वाइँकै अत्यास लाग्छ कि कसो, कता हराउनु भएको? सुपर्णरेखा भन्छन्, भाउजू हेर्नुहोस् न बाहिर मौलाश्रीका वृक्षहरू आफ्नो सुन्दरता कसरी झरिरहेका छन्। कतै मन्दाकिनीको जलले भरिएका प्रफुल्ल कमलहरूबाट अलङ्कृत पुष्पकिरिणीहरू अझै कति सुन्दर छन्। चम्पा, अशोक, पुनाङ, मन्दार, नरिवल, प्रियाल, पनस, यी सबै रुखहरू आफ्नो फूलको उज्यालोले पहाडका चुचुराहरूलाई समेत चम्काइरहेका छन्। एकछिन रोकिएर मनमनै जस्तो फेरि भनिन्, तिखा, बलिया, अग्ला, उज्याला पहाडहरू। मन्दोदरी भन्छन्, नानी त आफ्ना दाजु जस्तै कवि पो हुन थाल्नुभयो। होइन भाउजू, यता मसँगै झ्यालमा उभिएर हेर्नुहोस् न, कवि त त्यहाँ छन्, मिठो बोली भएका यी कामार्थ किन्नरहरू आफ्ना कामिनीहरूसँग संयुक्त गीतहरू गाइरहेका छन्, आनन्दलाई उत्तेजित तुल्याउने गीतहरू। मन्दोदरी हाँस्छिन्, आँखाहरू मदमत्त भएका ती हात्तीहरूलाई पनि हेर्नुहोस् न, सुपर्णरेखा गीत गुनगुनाउँछिन्, यौवनको राग मिठो, यो फूलको बास मिठो, यो मुटुमा बस्यौ राजा तिमी कति मिठो। भाउजू, यो वसन्त ऋतुका फूलको गाढा बासना मिसिएको हावाले मेरो मनै कुत्कुत्याउँछ, म विद्युज्यूलाई भेट्न आजै घर जान्छु। मन्दोदरीले आश्चर्य मानेर हेरिरहन्। सुपर्णरेखा साँचोपख वस्त्राभूषणले विभूषित भएर बाटोमा निस्कि पनि हालिन्। तिनी राजमहलको पश्चिमद्वार छेउ राखिएको आफ्नो रथतिर गइरहेकी थिइन्। तिनका अङ्गहरूमा बासनादार जङ्गली चन्दनको लेप लगाइएको थियो र केशपासमा पारिजातका फूलहरू गुँथिएका थिए, मानु फूलहरूले श्रृङ्गार गरेर उनी प्रिय समागमको उत्सवका निम्ति गइरहेकी थिइन्। तिनका आँखाहरू ठूला र गाजलु थिए, छातीमा तिनले दुई उच्च कलशहरू लिएकी थिइन्। तिनका जाँघहरूको उतार चढाव हात्तीको जस्तो थियो। उनका ती अङ्गहरूमा निलो साडी चटक्क मिलाएर लपेटिएको थियो। समग्रमा उनको यौवन जुनसुकी राजकुमारका निम्ति पनि आक्रामक र विस्फोटक थियो। सुपर्णरेखाको सुन्दरता, उनको यौवन र घर माइत गर्दा देखिने गौरवमय चालढाले ती गजगामिनी सहरको दायाँ बायाँबाट हेर्नेहरूको निम्ति एउटा सुन्दर दृश्य बनेकी थिइन्। तर उनको स्वभावमा भएको निष्कपट सादापनले यस दृश्यलाई स्वाभाविक र सहज बनाइदिएको थियो। तीनजना भाउजू भएर नवविवाहिता सुपर्णरेखालाई जिस्काउँदा प्राय विद्युत जीवको सुन्दरता र बलिष्ठ शारीरिक संरचनाको उल्लेख हुन्थ्यो। सुपर्णरेखा आनन्दित भएर कृत्रिम भाव प्रकट गरिरहेकी हुन्थिन् र आफ्ना वर खोजिदिने आफ्ना दाजुप्रति मनमनै कृतज्ञ हुन्थिन्। हठात् भुइँचालो आए चाहिँ महाराज रावणको विशाल आँगनको मध्यभागमा एउटा अनपेक्षित दृश्य देखियो। महाराज एउटा कुनै युद्ध जितेको उत्सवमा खुसियाली मनाउन आफ्ना कामदारहरूसँग गम्भीर वार्तालापमा संलग्न थिए। यसै बेला केही दिन घर बसेर माइती फर्केकी सुपर्णरेखा भुइँमा पछारिएकी देखिन्। तिनका गहना र कपालमा गुथेका फूलहरू आँगनमा छरप्रष्ट भएका थिए। कोशयुक्त ठूला आँखाहरूबाट आँसु बगिरहेका थिए र रुँदा रुँदै लाल भएका आँखाहरूमा भयङ्कर क्रोध र पीडाको मिश्रण थियो। उनी प्रलाप गरिरहेकी थिइन्, भद्रे तिमीलाई के भयो, झटपट बताऊ, तिम्रो जीवनमाथि दुःखको कस्तो पहाड ढल्यो, रावणले सोधे, राजन तिमीले मलाई बलैले विधवा बनाइदियौ, युद्धमा तिमीले आफ्नो शौर्य र पराक्रमले 14,000 कालकीय नामक दैत्यहरूको वध गर्यौ, तात तिनीहरूमध्ये तिमी आफैले रोजी खोजी ल्याएर मेरो भाग्यको पोल्टामा हालिदिएका, मेरा निम्ति प्राणभन्दा पनि बढी प्रिय तिम्रो आफ्नै बहिनी ज्वाइँ पनि थिए। रावण थरथर काम्न थाले, तर सूर्पणखा बोलिरहेन्, हे दाजै, आत्मीयजन र शत्रुको बीचमा भेद छुटाउन नसक्ने तिमी त मेरा शत्रु पो रहेछौ, हे महाराज, सहोदर दाजु भएर पनि तिमीले मलाई जिउँदै मारिदियौ। महाराज रावणको मानु वाक्य बन्द भएको थियो। थरथर हलिरहेका उनका काला मोटा झुङ्गाहरूमा आएर आँसुका भेरहरू बरालिएका थिए। काम अस्ताउन्जेलसम्म त्यो विशाल दरबारमा सूर्पणखाको प्रलाप मात्र थियो। साँझ परेपछि उनी चुप लागिन् र बिस्तारै महाराजले सम्झाउन थाले, हे पुत्री, म युद्धमा उन्मत्त भएको थिएँ। यति भनेर उनी फेरि केही बेर छटपट्टिए, अनि पछि धैर्य धारण गरी भक्कानोलाई छातीभित्रै अठ्याएर मधुर बोलीमा उनले भने, मेरो सम्पूर्ण चित्त बुद्धि रणभूमिले बेठेगान बनाइदिएको थियो। म सपनामा पनि कल्पना गर्न सक्दिनँ तिमी हठात यसरी विधवा भयौ। बहिनी, तिमी मेरा निम्ति पुत्री समान प्रिय छौ, मलाई क्षमा गर, मलाई केवल युद्ध जित्ने धुन थियो, किनभने यो युद्ध हाम्रो कुलकै निम्ति र विशेषतः मेरो व्यक्तित्वको निम्ति चुनौतीको विषय थियो। त्यसैले म रणोन्मत्त भएर प्रहार गरिरहेको थिएँ, अत आफ्ना प्रिय ज्वाइँलाई पनि ठम्याउन सकिनँ। सूर्पणखाको भाग्यमा अकस्मात यसरी कालो बादल लागेको थियो। तिनी फेरि एकछिन दाजुको न्यानो काखमा डाको छोडेर रोइन् र वरिपरि कालो अन्धकार देखिन्, जहाँ विद्युत जीवको सुन्दर स्वरूप बिजुली बनेर स्मृतिमा चम्किरह्यो। भोलिपल्ट रावण अबेर उठे, आफ्नो आत्मबललाई सम्हालेर आवाजलाई बलियो बनाउने चेष्टा गर्दै सूर्पणखाको कक्षमा पुगे। उनले आँखा सुन्निएकी सूर्पणखाको टाउको मुसारेर भने, अब रुनु व्यर्थ छ, जीवनका कुनै पनि दुःख वा सुखहरू स्थायी होइनन्, तापनि मैले आफूले सकेको दान मान र अनुग्रहले यत्नपूर्वक जीवनभर तिमीलाई सन्तुष्ट राख्ने चेष्टा गर्नेछु। मैले दण्डकारण्यको सुरक्षाका निम्ति 14,000 सेनाको अधिपति बनाएर खरलाई पठाउँदैछु, त्यो तिम्रो भाइ जस्तै हो, तिमीलाई यहाँ मन बहलाउन गाह्रो हुनेछ, त्यसैले तिमी पनि खरसँगै दण्डकारण्यको यात्रामा जाऊ, उसले आज्ञाकारी भएर तिम्रो आज्ञाहरूको सदा पालन गर्नेछ, तिम्रो हरेक अप्ठ्याराहरूमा म पनि तिमीसँगै हुनेछु। दृश्य छ, हे सुन्दर युवक, तपस्वीको वेशमा छौ, तर साथमा युवती पनि लिएका छौ, यस देशमा किन आयौ? ती कामिनी सूर्पणखाले आफ्नो सिधा स्वभाव र आफ्नो जातिको स्वतन्त्र संस्कार अनुरूप सोधिन्, यद्यपि तिनका गालाहरूमा लज्जा र उत्तेजनाको लालीमा भइरहेको थियो। युवक मुसुक्क हाँसे, युवतीको रूपमाथि आँखा डुलाएर शान्त स्वरमा उत्तर दिए, हे देवी, अयोध्याका दशरथ नामका चक्रवर्ती राजाको नाम तिमीले सुनेकै हुनुपर्छ, म उहाँको जेठो छोरो राम हुँ, यी मेरी पत्नी विदेह राजजनकी छोरी सीता हुन् र यी युवक मेरा भाइ लक्ष्मण हुन्। बाबुआमाको आज्ञा पालनको धर्मरक्षाको निम्ति हामी यहाँ आएका हौ, बरु तिमी को हौ? सूर्पणखाको श्वास बढिरहेको थियो। उनले उत्साही भएर आफ्नो भनाई पूरा गरिन्, म विश्वविख्यात पुलस्त्यकी नातिनी, विश्रवाकी छोरी र अधिराज्य लङ्काका महाराज रावणकी बहिनी सूर्पणखा हुँ, म मन थाम्न नसकेर यहाँ आएकी हुँ। देवी, तिम्रो कुरा प्रष्ट भएन, मेरो छेउमा आउनको निम्ति तिम्रो मन थामिन नसक्नुको आशय मैले बुझिनँ, रामले किञ्चित हाँसेर उत्तर दिए। लज्जा उत्तेजना र प्रेमभावको सम्वेगले सूर्पणखाका आँखाहरू भरिन थाले र उनले आफ्नो कुरा छिटो पूरा गर्न चाहिन्, हे सुन्दर राजकुमार राम, तिमी धर्मरक्षाको निम्ति यहाँ आएका छौ, पानीका निम्ति तिर्खाएकालाई पानी दिनु धर्म होला, कालको मुखमा पर्न लागेको प्राणीलाई सुरक्षा दिनु, जीवनदान गर्नु नै धर्म होला, ग्रीष्म ऋतुको घाममा तडपिएकालाई छारिदिनु धर्म होला, अनि हेमन्तको ठण्डीले कठाङ्ग्रिएकालाई न्यानो ठाउँ पुर्याइदिनु धर्म होला। हुन त मेरा दाजुले मलाई दानवराज विद्युत जीवसँग विवाह गरिदिनु भएको, तर रणभूमिमा दुर्घटनावश उहाँले नै मेरा पतिको प्राण दिनुभयो र म असमयमा नै विधवा भएँ। हे राजकुमार, तिमीलाई देखेर म कामोद्दीप्त भएकी छु, मेरा निम्ति पानीको प्यास भन्दा पनि यौवनको यो प्यास तीव्र भएको छ, म के चाहन्छु भने तिमी मलाई आफ्नी पत्नी बनाऊ र मेरा यी सम्पूर्ण तीर्खाहरू शान्त पारिदेऊ, तिमी धर्मात्मा छौ र तिमीले यो मेरो प्यास बुझाउने धर्म पूरा गर्नेछौ। सूर्पणखाले आफ्नो भनाई पूरा गरिन् र आँखा चिम्लिन्, उनका आँखा बर्र खसे। तर ती युवक हाँसे, अर्का युवक पनि हाँसे र तिनको साथमा रहेकी युवती पनि हाँसिन्। सूर्पणखाको घाइते हृदय चस्सक्क गोचियो, उनको विचारमा यो हाँस्ने समय उपयुक्त थिएन। उनले भने, सुन्दरी, म त विवाहित हुँ, यी मेरी पत्नी मसँगै छन्, सौतामाथि किन आउँछौ? बरु मेरा यी भाइ खाली छन्, मभन्दा तन्डेरी र सुन्दर पनि छन्, तिमीलाई भार्या बनाउन योग्य यिनी पो होलान्। सूर्पणखालाई युवकको भनाइ सत्य जस्तो पनि लाग्यो। लाल कमल जस्तै गोरी हे सुन्दरी, लक्ष्मणले भने, तिम्रो हृदय सोझो छ, त्यसैले म सत्य कुरा भन्छु। म त रामको दास मात्र हुँ। मसँग बिहे गर्नु भनेको दासी हुनु हो र दाईसँग बिहे गर्नु भनेको महारानी हुनु हो। आकाश जमिनको फरक छ, त्यसैले हे विशाल लोचने, तिमी त राजा रामचन्द्रलाई मात्र सुहाउँछौ, तर उनको त बिहा भइसकेको छ। सुर्पणखाले भने, कान्छी महारानी भएर बस्न पनि त सकिन्छ, उसै पनि राजाहरूका निम्ति बहुपत्नी हुनु कुनै नयाँ कुरा होइन। सुन्दर कटी प्रदेश भएकी हे वरवर्णिनी, तिमीलाई पत्नी बनाउन नचाहने मानिस को होलान्? सुर्पणखाले यी दुई भाइको खिचिटिब्री बुझिलन् र उनी फेरि रामको पछि लागिन्, अनि लक्ष्मणको पछि, अनि फेरि रामको पछि। यसरी उनी धेरै बेर जुलिरहन्, अनि मात्र उनलाई थाहा भयो ती सुन्दरीको स्वाभिमानलाई अत्यन्त अपमानजनक ढङ्गले तिरस्कार गरिएको थियो। म तिमीहरूले गरेको यो अपमानलाई कदापि सहने छैन, उनले आवेगमै भनिदिन्। मसँग यही दण्डकारण्यमा नै हजारौँ सेनाहरू छन् बबुराहरू। यति मात्र भएको थियो र ती बल र उमेरले मत्त भएका युवकहरूमध्ये दाजु चाहिँले भाइलाई इसारा गरेका थिए। सुर्पणखाले त्यो इसारा बुझिनन्। भाइ चाहिँले सुर्पणखाको सुन्दरताका प्रतीक नाक र कान आफ्नो तरबारले काटिदिए। उनले ती स्वप्न सुन्दरीमाथि यति सहज रूपमा यति भयानक निष्ठुरता प्रदर्शन गरे मानव उनी कुनै झारपात काटिरहेका छन्। हेर्दा हेर्दै सुर्पणखाको सुन्दर अनुहार कुरूप बन्यो र रगतको भेल बग्न थाल्यो। नारी जातिमाथि नै अपमान हुने गरी सुर्पणखामाथि हिंसा भएको थियो। सुर्पणखाको विद्रोह साम्य हुने खालको थिएन। यसले राम र लक्ष्मणका विरुद्ध एउटा भयानक युद्धको रूप लियो। लगत्तै युद्धमा सेनाधिपतिहरू खरदोषणको आकस्मिक मृत्युले युद्धलाई चौपट पारिदियो। कति सेनाहरू भागे, कति मारिए र कतिले आत्मसमर्पण गरे भन्ने हेक्का सुर्पणखा लाउन सकेन। सुर्पणखाको आदेशले लङ्कामा रावणलाई खबर गर्न पठाइएका सेनाहरू लङ्का पुगेनन्। रावणले यसलाई सुने सुनेनन् भन्ने कुरा पनि बेखबर भएर हराउन पुग्यो। युद्धमा हार, आफूमाथिको अपमान र राम लक्ष्मणको चकाचकीले स्वाभिमानी सुर्पणखालाई टाउकोमा चोट लागेको गोमन जस्तै बनाइदियो। दृश्य 8। महाराज रावण दरबारकै आँगनमा रहेको अग्लो शीतल पाटीको बरण्डामा उभिरहेका थिए र सुर्पणखा आँगनमा उभिएर ठूलो आवाजमा गर्जिरहेकी थिइन्। हे महाराज, मैले पठाएका संसार दूतहरू कहाँ मरे? या तिम्रो कानमा ठेडी कोचिएको छ? खरदूषण ध्वस्त भए, तिम्रो सेना स्वत्तर भयो। तिमी मदिरा पिएर उत्सव मनाऊ, तिमी बेखबर छौ। तिम्रो टाउकोमाथि शत्रु छ। नीति बिनाको राज्य, धर्म बिनाको धन, विवेक बिनाको विद्या, विनय बिनाको प्रीति हात लाग्यो सुन्ने। भोग सामग्रीहरूसँग सन्यासी, चाटुकारहरूसँग राजा, अभिमानसँग ज्ञान, मदिरासँग लज्जा, अहङ्कारसँग गुणवान, समाप्तिका ढोकाहरू। शत्रुलाई, अग्निलाई, रोगलाई, पापलाई, सर्पलाई सानो देख्छन् मूर्खहरू। एउटै फुच्चे रामले तिम्रा 14,000 सेना सुताइदियो। ठिक समयमा ठिक काम गर्न नसक्ने प्रजाहरूका निम्ति दुर्लभ भोगमा लम्पट तिमी जस्ता नाथेलाई प्रजाहरू नै त्यागिदिन्छन्। जुन राजनेताहरू आफ्नो राज्यको सीमा रक्षा गर्न सक्दैनन्, तिनको उचाइ समुद्रमा भासिएको पर्वतको जस्तै हुन्छ। तिम्रो त्यही हालत छ। तिमी त गँवार मन्त्रीहरूले घेरिएका छौ। जान्नुपर्ने कुरा के हुन् थाहा छैन। ए बबुरा, कसरी राजा हुन्छौ? तिमी त बालक जस्ता रहेछौ। शत्रुले तिमीमाथि हमला गरिसके, अब तिमी बाँसुरी बजाऊ। राजन, तिमी बाँसुरी बजाऊ, मेरो मात्र किन? तिम्रो पनि त नाक कान कहाँ रह्यो र? लोभ र प्रमादमा फँसेर पराधीन भएका छौ। आफ्नै गर्वले उन्मत्त, स्वभावले सठ तिमी जस्ता पाखण्डीहरू सङ्कटमा परे पनि खोज्छिन्। हे अहङ्कारी र क्रोधी पुरुष, तिमी जस्तालाई त तिम्रा मण्डलीहरूले नै मारिदिन्छन्। तिम्रो बुद्धि दूषित छ राजन, तिमी राजोचित गुणले वञ्चित छौ। त्यसैले त हो तिमीलाई मेरो अवनतिको ज्वरो थाहा छैन। सज्जनलाई अनादर गर्ने विषयमा लम्पट देश र कालको यथार्थलाई नचिन्ने तिम्रो सत्ता नष्ट हुनेछ। विपत्तिको स्वागतद्वार तिम्रो अगाडि तयार छ। स्वस्ति छ राजन, प्रवेश गर। सुर्पणखाका वज्र वचनले मर्माहत भएर राजा रातभरभित्र बाहिर गरी छटपटेको स्मृति दृश्य सुर्पणखाको मनमा ताजै छ। रातभरिमा महाराज रावण रामसँग बदला लिने उपायको निर्णय गर्न सफल भएका थिए र भोलिपल्ट बिहानै कुनै खतरनाक बदलाको रणनीति बनाउन मरिच कहाँतिर लागेका थिए। रावणको तत्कालीन अवस्था सम्झदा अहिले पनि दयाको भाव उठ्दछ। तर आफ्नै अधीनमा रहेको दण्डकारण्यमा अरू कुनै परचक्रीले सुर्पणखाको जुन गति बनाइदियो त्यो जस्तो ग्लानीको विषयहरू हुनै सक्दैन। उनी एउटा आकर्षक सुन्दरीबाट हठात जीवनभर कुनै पुरुषले हेर्न पनि घिनाउने कुरूपा बन्न पुगेकी थिइन्। ओछ्यान परेकी वृद्ध सुर्पणखाले आफू मृत्युको ढोकामा उभिएको सपना देखिन्। ढोका उगारेर मृत्युले उनलाई आफ्नो विशाल दरबारभित्र आउने आमन्त्रण गर्यो। ढोकाभित्र उनले रावण, कुम्भकर्ण, खरदूषण, राम लक्ष्मण आदिदेखि लुला लफङ्काहरूसँग सबैलाई देखिन्। राजा महाराजा र दासहरू, पुरुष र स्त्री, धनी र गरिब, निकै चतुर बाठा बुद्धिजीवी र अल्पबुद्धि भएकाहरू सबैलाई एउटै आँगनमा राखिएको देखेर उनी चकित भइन्। त्यहाँ अझै अनौठो आश्चर्य के थियो भने त्यहाँ भएका सबै मानिसहरू नग्न थिए। उनलाई बिस्तारै मृत्युले ढोकाभित्र पुर्यायो। त्यतिका धनीमानी र राजा महाराजाहरूका बहुमूल्य परिधानहरू र गहनाहरू कहाँ गयो होलान्? तिनले सोचिन पनि सकिनन्। सम्पूर्ण मानिसहरू भर्खर जन्मेको शिशु जस्तै भएर निर्लज्ज सुतिरहेका थिए। त्यसै बेला अकस्मात उनले सम्झिन् र आफूलाई पनि हेरिन्। उनी आफै पनि नाङ्गै थिइन्। जीवनभर बडो जतनले ढाकिएका उनका अङ्गहरू छरप्रष्ट भएका थिए। त्यो सुतेका मानिसहरूको विशाल आँगनको दृश्यमा एक ठाउँ पुगेर उनका आँखाहरू टक्क अडिएर अडिरहे। उनले आफ्नो आवेग थाम्न नसकेर चिच्चाइन्। दानवराज, उनले विद्युत जीवलाई पनि त्यहीँ देखेकी थिइन्। आफ्नो चिच्चाइले सूर्पणखा आफै बिउजिन्। बिउजेपछि सूर्पणखाले आफैसँग प्रश्न गरिन् कि सारा युद्धहरू व्यर्थ थिए, यहाँ के कुराहरू व्यर्थ थिए। कथा पूरा हुँदा विद्यार्थीहरूको आँखा र अनुहारभरि संवेदनाका ज्वारहरू मैले देखेँ। ती ज्वारहरू सूर्पणखाका निम्ति थिए। सूर्पणखाको अभिनय म गर्नेछु, सुजनाले भनिन्। म गर्छु। अधिकांश छात्राहरूले आफू बसेकै ठाउँबाट हात उठाए। तिनीहरूले मैले पढेकी सूर्पणखा मन पराएका थिए। म नाटक लेखनको तयारीमा लागे। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ सूर्पणखा शीर्षकको कथाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो कथा डाक्टर दीनबन्धु शर्माले लेख्नुभएको हो। आजको कार्यक्रममा हामीले डाक्टर दीनबन्धु शर्माको मधुपर्कमा प्रकाशित कथा उर्मिला र समष्टिमा प्रकाशित कथा सूर्पणखाको वाचन सुन्यौं। यो सँगै श्रुति सम्वेग आजलाई सकिँदैछ। हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्रि।